रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मिना गुरुङको प्राविधिक मित्र सुजनसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआई को आर्थिक सहयोग र नेफिन वाईएई को सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य, मान्यता, प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ। साइनोको आजको श्रृङ्खलामा हामी साइनो परियोजनाको मुख्य लक्ष्यहरूमध्ये प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान बारे जानकारी आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषदका अध्यक्ष रामकुमार श्रेष्ठसँगको कुराकानी, जलवायु परिवर्तनले आदिवासी जनजाति समुदायका महिलाहरूलाई के असर पार्छ भन्ने बारे केही महिलाहरूको विचारसँगै जलवायु परिवर्तन सम्बन्धी सन्देशमूलक सामग्री र गीत पनि सुनाउनेछौँ। कार्यक्रमको सुरुवातमा सुनौ आदिवासी जनजाति समुदायको पहिचान बारे तयार पारेको यो गीत।
हामी धरती पुत्र स्वाभिमानी छौँ, मेटना न खोजा
भाषा धर्म संस्कृति लाई रेटना न खोजा,
हाम्रो आफ्नै इतिहास छ मेटना न खोजा, भाषा धर्म संस्कृति लाई रेटना न खोजा।
जित्ने साहसी हौ शिखर चढ्ने
आदिवासी जनजाति समुदाय र वातावरणबीच अन्यश्रित बहुआयामिक र विशिष्ट सम्बन्ध छ। आदिवासी जनजातिको पुरानो पद्धतिहरू र प्रणालीहरूको प्रयोगले प्रकृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दछ। यसै सन्दर्भमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठसँग प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदानबारे केन्द्रित रहेर छोटो कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी। कार्यक्रममा तपाईँलाई स्वागत छ।
धन्यवाद।
आदिवासी जनजातिहरूको परम्परागत ज्ञान र अनुभवले स्थानीय प्रकृति संरक्षणमा चाहिँ कस्तो भूमिका खेल्छ जस्तो तपाईँलाई लाग्छ?
आदिवासी जनजातिहरू प्रकृतिले उनीहरू प्रकृति प्रेमी हुन्छ, उनीहरू गाउँमा बस्ने होइन र आफ्नो परम्परागत संस्कृति र संस्कारको अगुवाई गर्ने समुदाय हो। त्यसैले उहाँहरूको हरेक क्रियाकलाप प्रकृतिसँग जोडिएको हुन्छ। उहाँको खानपान, बसोबास, खेती किसानी, जीविको उपार्जन, रीतिरिवाज प्रकृतिसँग जोडेको हुनाले हामी आदिवासी जनजाति चाहिँ मुख्य भूमिपुत्र जुन प्रकृतिसँग जोडिएको हुन्छ र प्रकृतिलाई कसरी संरक्षण गर्ने संस्कार संस्कृति र संस्कारलाई कसरी अगाडि हाम्रो दोस्रो पुस्तालाई हामीले के हस्तान्तरण गर्दै जाँदैछौँ भन्ने कुरामा चाहिँ महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले हामी प्रकृतिसँग र यो वातावरणसँग चाहिँ आदिवासी जनजातिको हरेक क्रियाकलाप चाहिँ जोडिएको हुन्छ भन्ने लाग्छ मलाई।
यी समुदायले कसरी परम्परागत ज्ञान र संस्कृतिबाट प्रकृतिको संरक्षणमा योगदान दिँदै आएको छ र यी समुदायको परम्परागत सिप ज्ञानलाई चाहिँ स्थानीय विकासको प्रक्रियामा चाहिँ कसरी समावेश गर्न सकिन्छ?
यो जाति पिछडिएको जाति मध्येको पर्छ हाम्रो देशमा चाहिँ जनजाति भन्ने बित्तिकै अलिकता गाउँमा समुदायमा बस्ने हाम्रो नेपालको पुरानो संस्कार र संस्कृतिको अगुवाई गर्ने समुदाय हुन्छ। यसैले यिनीहरूको हरेक क्रियाकलाप चाहिँ प्रकृतिसँग जोडिएको हुन्छ, मैले अघि पनि भनिसकेँ। र यिनीहरूको खानपिन, यिनीहरूको जीविकोपार्जन मुख्य गरी दाउराले खाना पकाउने होइन, त्यस्तै गरी भुइँमा चाहिँ गोबर माटो लिप्ने, त्यस्तै गरी चाहिँ प्रकृति पूजाहरू गर्ने, प्रत्येक महिना प्रत्येक चाहिँ वर्ष यिनीहरूले चाहिँ अब प्रकृतिलाई विभिन्न हिसाबले अब पानीको लागि पानी नपरेर खडली परेको बेला पानीको लागि पानी परोस् भनेर चाहिँ पूजा गर्ने, त्यस्तै गरी गाउँमा चाहिँ बिरामी दुःख बिरामी नहोस्, कुनै असोचनीय दुर्घटना नहोस् भनेर प्रकृतिलाई पुज्ने चलन हुन्छ। यस्ता थुप्रा महत्त्वपूर्ण संस्कार संस्कृतिहरू छ, ती संस्कृतिलाई संवर्धन गर्नुपर्छ। र अर्को कुरा, यो समुदायलाई चाहिँ अहिले 21 औं शताब्दीको समुदायसँग चाहिँ समुदायसँग विकास गर्नको लागि चाहिँ यिनीहरूलाई दिनुपर्ने शिक्षा र संस्कृति संस्कारको चाहिँ प्रवर्धन गर्ने, भाषा संस्कृतिलाई संरक्षण गर्ने र यो विकाससँग जोडेर यिनीहरूलाई चेतनाको कार्यक्रमहरू सञ्चालन गर्नु जरुरी छ। मुख्यतया चाहिँ हाम्रो यो यो चाहिँ नेपाल आदिवासी जनजाति महासङ्घको मुख्य कार्यको रूपमा नै हामीले यसलाई मानेका छौँ। आदिवासी जनजातिले हिजोदेखि मान्दै आएको आफ्नो परम्परा संस्कारलाई चाहिँ यो विकाससँग जोड्न सकिन्छ। यिनीहरू प्रकृतिसँग बढी विश्वास गर्छन्। जस्तै बाटोघाटो बनाउने कुरामा हामीले ढुङ्गाहरूलाई चाहिँ सिँढी लगाउने, ती ढुङ्गालाई पूजा गर्ने, मूलमा मूलहरू संरक्षण गर्ने, मूलमा फोहोर गर्न नहुने भनेर मूलको नजिक परम्परागतको चाहिँ मन्दिरहरू बनाउने, यसलाई यसरी संरक्षण गरेको हुन्छ। अहिलेको विकासको नाममा अहिले आएर चाहिँ हामीले जतासुकै जथाभावी डोजर चलाउने गरेका छौँ, बाटो खन्ने गरेका छौँ, ठुला ठुला बिल्डिङहरू बनाउने गरेका छौँ। यसले प्रकृतिको चाहिँ आवरणहरू परिवर्तन हुने गएको छ, मूलहरू सुक्न गएको छ। बाटो जथाभावी खनेको डोजर लगाएकोले चाहिँ ठुला ठुला पहिरोहरू र गाउँहरू नै बग्ने गरेको छ। यसले एउटा चाहिँ प्रकृतिलाई चाहिँ एउटा चाहिँ यसले बिगारेको अवस्था छ। त्यसैले हाम्रो हिजोदेखिको हामीले रुखपात काट्नु हुँदैन, रुख लगाउनु पर्छ भन्ने जुन चाहिँ हाम्रो पहिलादेखि, जस्तो आँपको बगैँचा लगायो भने एउटा पुण्य प्राप्त हुने, अनि आफूले बस्दा एक पल कम्तीमा पनि एउटा चौतारी बढाउनु पर्ने, बर पिपर रोप्नु पर्ने, होइन लगायतका थुप्रो हाम्रो परम्परागत बिरुवाहरू छ दीर्घकालीन चाहिँ मानव समुदायलाई फाइदा हुने खालको, त्यस्ता खालको चाहिँ प्राकृतिक कार्यक्रमहरू चाहिँ हामीले गर्नुपर्छ। यस्तो गर्न सक्यो भने यसले चाहिँ विकासलाई दिगो बनाउँछ। अहिले हाम्रो धेरै विकासहरू चाहिँ क्षणिक विकास छ, हामी जे कुरो नि कृत्रिममा विश्वास गरेका छौँ। हामीले घर बनाउँदा हामीले प्राकृतिक हावा खाने, प्राकृतिक डेलाइटले भन्दा पनि बढी बिजुली मा चाहिँ हामी चाहिँ निर्भर भएर चाहिँ हामीले घरको डिजाइनहरू गरेका छौँ। यसले गर्दा एउटा घरले चाहिँ हामीले प्रकृतिसँग हाम्रो परम्परागतको होचो घर, घाम लाग्ने घमाइलो ठाउँमा बस्ती बसाउने भन्दा पनि हामीले विकासको नाममा, व्यापारको नाममा हामीले चाहिँ गगनचुम्बी घरहरू बनाएका छौँ। यसले गर्दा चाहिँ बेला बखतमा हामीले चाहिँ एकदम चाहिँ हाम्रो समुदायमा ठुला ठुला चाहिँ दुर्घटनाहरू भइरहेको अवस्था छ, भूकम्पले त्यत्तिकै सताएको अवस्था छ, बाढी पहिरो आइरहेको अवस्था छ। यसले गर्दा चाहिँ यो हाम्रो आदिवासी जनजाति र यो मानव विश्वको मानव सभ्यतालाई नै यसले खतरामा पुर्याएको छ। त्यसैले हामी परम्परागतको हिजोको आदिवासीहरूले जुन किसिमले मान्दै आयो त्यही चिजलाई चाहिँ हाम्रो विकाससँग जोडेर कार्यक्रमहरू अगाडि बढाउन सक्यौँ भने हाम्रो चाहिँ यो पक्का पनि हाम्रो चाहिँ पृथ्वीलाई संरक्षण गर्ने हाम्रो चाहिँ समुदाय संस्कार र चाहिँ त्यसले देशको विकास र हाम्रो समुदायको विकासलाई पनि दिगो पुर्याउँछ भन्ने विश्वास हाम्रो हो।
स्थानीय तहहरू, प्रदेश र सरकारसँगै अन्य निकायले विकासको नाममा गरिने क्रियाकलापहरूले प्रकृतिको विनाश गर्दै आएको छ, यसको संरक्षणको लागि चाहिँ के गर्न आवश्यक छ जस्तो लाग्छ?
अहिले विशेष गरी देशमा विकासकोले कोल्टे फेरेको जस्तो हामीले देखेका छौँ, तर यो विकास चाहिँ विज्ञानसँग जोडेर योजनाहरू बनाउने गरेको छ, तर त्योले चाहिँ त्यो पूरक छैन, त्यो अपुरो छ। अहिले हामीले हिजो पावर बनाउने, विद्युतको विकास गर्ने भने ठुल्ठुला विद्युत गृहहरू निर्माण गरेका छौँ, तर त्यो हिमनदीहरूलाई हामीले टनेलमा पठाएर हामीले चाहिँ विद्युत गृह निर्माण गर्दा त्यसले पृथ्वीको गर्भमा रहेको थुप्रा चाहिँ त्यस्ता चाहिँ चरहरू चाहिँ फेरि पहिरोहरू परिणत भएको छ, थुप्रा मानिसहरू दुर्घटनामा मृत्यु हुन गएको छ, र हाम्रो चाहिँ नदीनालाहरू सुक्न गएकोले प्रत्यक्ष वातावरण प्रभाव परेर खडली पर्ने, एकदमै ठुला ठुला पहिरोहरू जाने गरेको छ। हाम्रो भूमिमा हामीले जुन किसिमको चाहिँ परम्परागत रूपमा खेती किसानी गर्थ्यौँ, वस्तु भाउ पाल्थ्यौँ, समाप्त हुँदै गएको छ। हाइड्रो पावरलाई चाहिँ हामीले प्रत्येक हाइड्रो पावरमा चाहिँ 20-25% पानी चाहिँ सिँचाइको लागि हामीले चाहिँ जोड्न सक्यौँ भने त्यसले चाहिँ एउटा चाहिँ हाम्रो चाहिँ गाउँमा बस्ने कृषकहरूको लागि चाहिँ तिन खेती गर्ने एउटा वातावरण बन्थ्यो। दिगो सिँचाइको व्यवस्थाले हामी परम्परागतमा मौसमी खेती गर्नु आवश्यक हुन्थेन। हाम्रो ठुल्ठुला फाँटहरू अहिले चौर भइरहेको छ, ठुल्ठुला बालीहरू अहिले राम्रो राम्रो मलिलो बालीहरू खरबारी भइरहेको अवस्था छ। यसरी हामीले यसमा सिँचाइसँग जोड्न सकेको भए हाम्रो देशमा कृषि, साँच्चैको नेपाल कृषि प्रधान देश हुन्थ्यो, यसले अन्नको भण्डार हुन्थ्यो। अहिले अरबौँ रुपियाँ चाहिँ, खरबौँ रुपियाँ चाहिँ हामीले बाहिरबाट खाद्यान्न आपूर्ति गर्नुपर्ने, आयात गर्नुपर्ने अवस्था छ, त्यसको अन्त्य हुन्थ्यो, रोजगारी सृजना हुन्थ्यो। अहिले चाहिँ हाम्रो दिगो रोजगारीको आधार भनेको कृषि नै हो, तर कृषि नै अहिले कृषिलाई समाप्त पर्ने, विकास चाहिँ समाप्त पार्ने अहिलेको तीन सहको तहको यो चाहिँ सरकार आएपछि, संघीयता आएपछि हाम्रो चाहिँ दिगो कृषिलाई, परम्परागत कृषिलाई चाहिँ समाप्त हुने खालको चाहिँ विकासहरू आइरहेको छ। यसले चाहिँ एकदम यो आपत्तिजनक कुरा हो। त्यसैले हामीले चाहिँ यो विकासलाई चाहिँ हाम्रो पुरानो परम्परा, आदिवासी जनजातिहरूले जुन किसिमले मान्दै आएको चाहिँ संस्कारलाई पनि जोडेर विकास गर्नु जरुरी छ। त्यसरी विकासको काममा चाहिँ जनजातिहरूलाई समावेश गर्ने, यिनीहरूसँग चाहिँ छलफल गर्ने, यिनीहरूको संस्कृति संस्कार चाहिँ यिनीहरूको समुदायसँग चाहिँ सुझावहरू लिने, यसरी चाहिँ विकास जोड्न सक्यो भने मात्र विकास दिगो हुन्छ भन्ने मलाई लाग्छ।
प्रकृति र आदिवासी जनजाति समुदायको जुन किसिमको साइनो छ होइन, त्यो साइनोलाई चाहिँ संरक्षण गर्नलाई अथवा प्रवर्धन गर्नलाई अथवा दिगो बनाउनको लागि चाहिँ आदिवासी जनजाति महासङ्घले चाहिँ कस्तो खालको गतिविधिहरू सञ्चालन गर्ने योजनामा चाहिँ यहाँ हुनुहुन्छ?
नेपाल आदिवासी जनजाति महासङ्घ लमजुङले चाहिँ यहाँको लमजुङको 10 जनजातिहरूसँग यो सूचीकृत गरेर यिनीहरूले यो चाहिँ संस्था बनेको अवस्था छ। यो एउटा जनजातिहरूको नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्था हो। यसले मुख्य गरी अहिले यो जनजातिहरू पिछडिएको अवस्थामा छ, राजनीतिक हिसाबले, सामाजिक हिसाबले, आर्थिक हिसाबले यो जनजातिहरू पिछडिएको अवस्था छ। त्यसकारण हामीले यो जनजातिहरूको यिनीहरूसँग हुने सक्ने सम्भावनालाई हामीले खोजी गर्छौँ। यिनीहरूलाई, यिनीहरूको परम्परा, संस्कृति, संस्कारलाई हामीले संरक्षण गर्ने र यो यिनीहरूको परम्परालाई संस्कारलाई हामीले यो पर्यटनसँग जोड्ने र दिगो जिपुका पर्जनसँग जोड्ने गरी हामीले चाहिँ कार्यक्रम अगाडि लाने हामीले तय गरेका छौँ। अहिले थुप्रै हाम्रो लमजुङको परिवेशमा कुरा गर्नुपर्ला, लमजुङका थुप्रै गाउँहरू जनजातिहरूले भरिएको गाउँ छ, ती गाउँमा चाहिँ हामीले चाहिँ यो गाउँ पर्यटनको माध्यमले चाहिँ यिनीहरूलाई चाहिँ आर्थिक क्रियाकलापमा जोड्ने हाम्रो कार्यक्रम चाहिँ छ। अहिले चाहिँ जस्तो घलेगाउँ, सिउरुङ, काउलेपानी लगायतका, राइनास लगायतका थुप्रा जनजातिले भरेका गाउँहरूमा अहिले हजारौँ सङ्ख्यामा चाहिँ पर्यटकहरू जाने गरेको छ र त्यो पर्यटक अहिले 21 शताब्दीको यो चाहिँ व्यवसाय प्रतिस्पर्धी बजार सिर्जना हुने तयमा छ। त्यसैले हामीले हाम्रो चाहिँ संस्कार, हाम्रो संस्कृति, यो जनजातिहरूलाई एउटा चेतनाको कार्यक्रम चलाउन सकेनौँ भने फेरि ती गाउँहरूमा पनि फेरि पश्चिमेली शैलीको प्रवेश गर्छ, त्यसले हाम्रो संस्कारलाई ठुलो धक्का पुग्छ। त्यसैले हामीले ती कुरालाई संरक्षण गर्नको लागि हामीले चाहिँ उनीहरूसँग चाहिँ संस्कृति, संस्कार अनि जनजातिको अधिकार विषयमा चाहिँ हामीले उनीहरूसँग थुप्रा चाहिँ जनचेतनाको कार्यक्रमहरू सञ्चालन गर्नु जरुरी छ र अहिले आएको नयाँ अवसरहरू छ, ती अवसरहरूसँग उनीहरूलाई साक्षात्कार गर्नु जरुरी छ। यदि हामीले उनलाई हरेक वर्ष आउने नयाँ परिवर्तन, यो नयाँ परिवर्तन र अवसरसँग उनीहरूलाई साक्षात्कार गराएन भने फेरि जनजातिभन्दा गैर जनजातिहरूले आधिपत्य चलाउने र जनजातिमाथि गैर जनजातिले चाहिँ आधिपत्य चलाउने र शासन गर्ने जुन एउटा चाहिँ द्वन्द्वत्मक परिणाम छ हाम्रो देशमा, त्यो सिर्जना नहोस् भनेर द्वन्द्व व्यवस्थापनको लागि पनि हामीले एउटा समुन्नत र सन्तुलित संस्कृति रही सहितको समाज निर्माण गर्नलाई अहिलेको चाहिँ जनजाति महासङ्घले चाहिँ विभिन्न अभियानहरू सञ्चालन गरेको अवस्था हो।
हस्त व्यस्त समयको बावजुद पनि कार्यक्रमको लागि यहाँले समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हाम्रो यो जनजाति, नेपाल जनजाति आदिवासी जनजाति महासङ्घ लमजुङ समन्वय परिषदले आफ्नो जनजाति समुदायको बिचमा यहाँहरूको चाहिँ लोकप्रिय चाहिँ माध्यमबाट, सञ्चार माध्यमबाट दुई चार शब्दहरू राख्ने जुन अवसर प्रदान गर्नुभयो यसको लागि सम्पूर्ण सञ्चालक टिमलाई धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठ। उहाँसँग हामीले प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिकाको बारेमा संक्षिप्त कुराकानी गर्यौं। अब भने कार्यक्रममा पालो भएको छ यो छोटो सन्देशमूलक सामग्री सुन्ने।
आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
नेपाल आदिवासी जनजाति महासंघ।
कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। तपाईँ अहिले कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ। यो कार्यक्रम यसै बेला रेडियो मर्स्याङ्दी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ। अब पनि हामी कार्यक्रम साइनो परियोजनाका मुख्य लक्ष्यहरू मध्ये प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदानबारे सहकर्मी सन्देशबाट यो जानकारी सुनौ।
प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान। यो ग्रह अर्थात् पृथ्वीको सुरक्षाका लागि आदिवासी जनजाति समुदायले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। कसरी आदिवासी जनजातिका संस्कार संस्कृतिले प्रकृति बचाउँछ भन्ने केही उदाहरण प्रस्तुत गर्न चाहन्छु। आदिवासी जनजातिका गहिरो ज्ञान तथा परम्परा। आदिवासी जनजाति र वातावरण बीच अन्योन्याश्रित सम्बन्ध छ, साथै पुस्तौँदेखि रहिआएको प्रकृतिसँगको सामञ्जस्यता र सद्भावले परम्परागत पारिस्थितिक ज्ञान कायम राख्न सुनिश्चित गर्दै आएका छन्। यस अन्तर्गत दिगो शिकार गर्ने अभ्यास, माछा मार्ने पद्धति तथा दिगो प्रकृति स्रोत संरक्षण, प्रवर्धन र उपयोग गर्ने परम्परागत अभ्यासहरू पर्दछन्। यी अभ्यासहरू दुवै वातावरण र मानव समुदाय हितका लागि प्रभावकारी प्रमाणित भएका छन्। आदिवासी जनजाति परम्परागत ज्ञान र शिव विज्ञान हो र थियो भन्ने प्रमाणित भइसकेको छ। जैविक विविधताका संरक्षकहरू विश्वका जैविक विविधता रहेका ठूला भूभागहरूको संरक्षण आदिवासी जनजाति समुदायले गरेको पाइन्छ। अथवा जहाँ आदिवासी जनजाति समुदाय रहेका छन् त्यहाँ जैविक विविधता हालसम्म पनि कायम रहेको छ। अन्य भूभागमा भन्दा आदिवासी जनजाति समुदाय रहेको भूभागमा उल्लेखनीय रूपमा वन विनाशको दर कम रहेको पाइएको अध्ययनले देखाएको छ। आदिवासी जनजातिको परम्परागत भूमि व्यवस्थापन अभ्यास र प्रणालीले सन्तुलित पारिस्थितिक प्रणाली प्रवर्धन गरेको पाइएको छ। आध्यात्मिक सम्बन्ध धेरैजसो आदिवासी जनजातिका मूल्य र मान्यताहरू प्रकृतिप्रति श्रद्धा भरिएका हुन्छन्। आदिवासी जनजाति समुदाय आफूलाई प्राकृतिक संसारसँग छुट्याउनै नसकिने गरी टाँसिएका मान्दछन्। यो आध्यात्मिक सम्बन्धले गर्दा आदिवासी जनजाति समुदायहरू भावी पिँढीका लागि वातावरणको सन्तुलित संरक्षण गर्ने, उत्तरदायी गर्ने हामी नै हौँ भनेर भन्दछन्। भविष्यको लागि ज्ञान परम्परागत पारिस्थितिक ज्ञानले आधुनिक संरक्षण प्रयासहरूमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्दछ। प्राकृतिक स्रोतहरूलाई उपयोग गर्ने आदिवासी जनजाति ज्ञान र सिप एक ठोस विज्ञानको रूपमा हेर्न सकिन्छ। उनीहरूको प्रत्येक संस्कार संस्कृति प्रकृतिसँग आबद्ध छ। परम्परागत नियन्त्रित डढेलो अभ्यासले भीषण वन डढेलो हुनबाट रोक्दछ। आदिवासी कृषि पद्धति र प्रणालीले जैविक विविधता बढाउँछ, दिगो अन्न उत्पादनमा सघाउँछ। आदिवासी जनजाति संस्कृति पहिचान र स्वीकार गरिएमा उनीहरूको भूमि अधिकार प्राप्तिका लागि चाहिँदो सहयोग गरिएमा सबैले समय परिष्कृत र समय परिचित ज्ञानबाट धेरै सिक्न सक्नेछन् र यो पृथ्वीको दिगो भविष्य सिर्जना गर्न सकिन्छ।
जलवायु परिवर्तन भन्नाले विश्वव्यापी रूपमा तापमान र मौसमको स्वरूपमा लामो अन्तरालमा आउने परिवर्तनलाई बुझाउँछ। जलवायु परिवर्तन विश्वभरिकै एक गम्भीर समस्याको रूपमा देखिएको छ। त्यसमा पनि जलवायु परिवर्तनले अन्य समुदायको तुलनामा बढी आदिवासी जनजाति समुदायलाई असर पारेको छ। यसै सन्दर्भमा जलवायु परिवर्तनले गर्दा आदिवासी जनजाति समुदायका महिलाहरूको दैनिक जीवन र उनीहरूको संस्कृति संस्कारमा के कस्ता चुनौती र असर परेको छ भनेर केही महिलाहरू विचार आजको कार्यक्रममा संकलन गरेका छौं। सुनौ यो विचार।
आदिवासी जनजातिहरू जल, जमिन र जङ्गल अर्थात् प्राकृतिक स्रोत र प्रकृतिसँग चाहिँ अत्यन्तै नजिक भएर बस्ने जाति वा समुदाय भएकाले चाहिँ प्राय जसो चाहिँ भिरालो जमिन, पाखा, पखेरो, खोलाको किनारमा चाहिँ बसोबास गरेको पाइन्छ। अहिले जलवायु परिवर्तनले गर्दा आदिवासी जनजाति लगायतको जीविकोपार्जनमा चाहिँ ठुलो असर परेको देखिन्छ। जस्तै अब पानी पर्ने समयमा पानी नपरेर चाहिँ अब खेतीपाती गर्न पाएका छैनन् भने यस्तै गरेर सुक्खा मौसममा धेरै सुकाउने र डढेलो लाग्ने र पानी पर्ने समयमा धेरै ठुलो पानी पर्ने र बाढी पहिरो जाने भएकाले पनि प्रत्यक्ष रूपमा असर परेको देखिन्छ। जलवायु परिवर्तन हाम्रो जस्तो सानो क्षेत्रमा मात्र नभएर विश्वव्यापी रूपमा चाहिँ समस्या बनेको छ, जसको कारण आदिवासीहरू ठुलो सङ्ख्यामा विस्थापित बन्न पुगेका छन्। विशेष गरी औद्योगिक क्षेत्रबाट निस्किएको धुवा जसलाई विज्ञानको रूपमा भाषामा चाहिँ कार्बनले विश्वको वातावरणमा चाहिँ असर पारिरहेको देखिन्छ भने त्यसमध्ये नेपाल पनि एक हो। जलवायु परिवर्तनबाट चाहिँ परम्परागत जीवनशैलीबाट पनि विस्थापित भएको देख्न सकिन्छ। यसै गरी अब आदिवासी जनजातिहरूको परम्परागत जीवनशैलीमाथि असर हुने खालको कार्यक्रम वा नीति आयो भने पनि जनजाति आदिवासीहरूलाई हुँदैन भन्न पाउने विशेष अधिकार दिएन भने हाम्रो राष्ट्रमा बनेका अथवा हाम्रो नेपाल देशमा बनेको चाहिँ नियम संविधान आदिवासीहरूको लागि चाहिँ मान्य हुने छैन।
म मनमाया गुरुङ, तमो पेलुसङ लमजुङको सचिव। जलवायु परिवर्तनको असरले अछुतो रहेको सायद कोही पनि छैन। त्यसमाथि पनि हामी जनजातिहरू हिजोको समयदेखि नै डाँडा काँडामा खोलाखोल्सीको छेउमा बसोबास गर्दै आइराखेको जातिमा पर्छौँ। तसर्थ यो जनजातिलाई चाहिँ अलिक बढी मात्रामा चाहिँ असर पारेको देखिन्छ। पछिल्लो समयमा महिलाहरू चाहिँ घरमा बस्ने र पुरुषहरू चाहिँ यो कृषिमा मात्र निर्भर हुन नसक्ने कारणले गर्दाखेरि वैदेशिक रोजगारीको लागि चाहिँ विदेश जाने चलन ले गर्दाखेरि पनि अहिले विशेष गरेर चाहिँ यो जलवायु परिवर्तनको चेपोमा चाहिँ महिलाहरू बढी परेको देखिन्छ। हिजोको समयमा धान रोप्ने समयमा होस् या मकै लाउने समयमा होस् अथवा धान थन्काउने बेलामा होस् जे पनि जुनै पनि अन्नबाली थन्काउने बेलामा होस् एउटा रीति पुर्याएर यसलाई चाहिँ पूजाआजा गरेर कसरी हुन्छ अब धेरै अन्न फलाइदेऊ भन्ने तरिकाले चाहिँ पूजाआजा गरेर गरिन्थ्यो। रोप्ने बेलामा र थन्काउने बेलामा गरिने संस्कार संस्कृतिका कुराहरू एकदमै धेरै छुटिरहेका छन्। असला माछा भनेको हामी जनजातिहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो जुन हामीले दसैँको बेलामा खेमा राख्ने बेलामा पनि हामी असला माछा नै यो प्रयोग गर्छौँ। अनि पहिले पानी नपर्दाखेरि चाहिँ हामीले पानी पारिदेऊ भनेर सिमी भूमिसँग चाहिँ हामीले असला माछा लगेर चाहिँ प्रार्थना गर्ने र पानी एकदमै धेरै मात्रामा बढी भयो भने फेरि पानी रोकिदेऊ भनेर सुकेको असला माछा लगेर चाहिँ पूजा गर्ने चलन थियो भनेर भनिन्छ। तर अहिलेको समयमा चाहिँ यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि नै कृषिमा मात्रै निर्भर हुन नसक्ने कारणले हाम्रा दाजुभाइहरू सबैजना विदेश पलायन भएका छन् र त्यो पूजाआजा गर्ने मानिसहरूको पनि कमी देखिन थालेको छ। तसर्थ अरू समुदायलाई भन्दा पनि बढी जनजाति समुदायलाई र जनजाति समुदायमा पनि यो पुरुषहरू चाहिँ वैदेशिक रोजगारीको लागि विदेश जाने र घरमा चाहिँ महिलाहरू मात्र हुने कारणले विशेष गरेर महिलाहरूको दैनिकी जीवनमा चाहिँ यसले एकदमै प्रत्यक्ष असर पारेको मलाई लाग्छ।
मेरो नाम अमृता चेपाङ, म नेपाल चेपाङ सङ्घ जिल्ला कार्य समिति लमजुङको पूर्व केन्द्रीय सदस्य। विश्वका आदिवासीहरू चाहे त्यो एसियामा होस् या अन्य कुनै देशमा आदिवासी जनजातिहरू वातावरणसँग अत्यन्त सुमधुर सम्बन्ध राखेर बसेका हुन्छन्। चाहे त्यो पहाडमा होस् या समथर भूभाग तराईको फाँटमा सधैँ नै जङ्गलको नजिक अथवा भनौँ प्रकृतिसँग नजिक रहेर बसेका हुन्छन्। आदिवासी जनजातिहरू जल जमिन र जङ्गलमा आश्रित भएर आफ्नो जीविकोपार्जन गर्छन्। त्यसैले वातावरणीय प्रभावहरू जस्तै जलवायु परिवर्तनको पहिलो शिकार पनि ति नै प्रकृतिसँग नजिक रहेर बसेका समुदायहरू हुनु परेको छ। प्रायःजसो आदिवासी जनजातिहरू महिलाहरू प्रभावित भएको पनि पाइन्छ। जस्तै हेरचाह गर्नुपर्ने तथा खाना र इन्धनको व्यवस्था गर्नुपर्ने जस्ता प्राथमिक भूमिकाका कारण बाढी र खडेरीको अवस्थामा पनि बढी जोखिममा पर्ने गरेको पाइन्छ। पुरुषको तुलनामा उनीहरूसँग कम सामाजिक तथा आर्थिक अधिकार छ। त्यसैले पूर्वाधार रोजगारी र बसोबासहरूलाई प्रभावित पार्ने विपत्तिहरूबाट फेरि पुरानै स्थितिमा फर्कन जटिलता थपिएको छ।
यिनै कुराकानी र सामग्रीसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। अहिलेसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमबारे केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुजनसँगै म मीना गुरुङ बिदा हुन्छु। तपाईँको साता सुखद रहोस्। नमस्कार।